यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्माणाधीन काठमाण्डु तराई मधेस द्रुत मार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बंगलादेशमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न बंगलादेश स्थित नेपाली दूतावासलाई परराष्ट्र मन्त्री आरजू राणाको निर्देशन। बंगलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालको सुरक्षा व्यवस्थामा कड़ाई। आजदेखि मनसून पुनः सक्रिय हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र बंगलादेशका प्रधानमन्त्री शेख हसीनाद्वारा राजीनामा, अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाण्डु तराई मधेस द्रुत मार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। मकवानपुरको बकैया गाउँपालिका स्थित हिजो आयोजित धेद्रे सुरूङ मार्ग छिचोलिने कार्यक्रममा प्रधानमन्त्री ओलीले तोकिएको समयभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन समेत दिनुभयो। प्रधानमन्त्रीले आयोजनाको काम नयाँ प्रविधियुक्त ढंगले अगाडि बढ़िरहेकोमा खुशी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। वहाँले सुरूङ मार्गसँगै देश विकासको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब पूर्वाधार विकासको गति नरोकिने बताउनुभयो। राष्ट्रिय गौरवको यो द्रुत मार्ग निर्माणले देशमा केही भएन भन्ने भाष्यलाई खण्डन गरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले द्रुत मार्ग निर्माणमा देखिएको व्यवधान राजनैतिक मात्र नभई अर्थतन्त्रसँग समेत जोड़िएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका नयाँ आयोजना थप्नुभन्दा चालू अवस्थामा रहेका आयोजनालाई पूर्णता दिनुपर्ने आवश्यकता उल्याउनुभयो। सरकारले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै वहाँले द्रुत मार्ग लगायतका पूर्वाधार विकासले यी लक्ष्यलाई मूर्त रूप दिन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण अप्ठ्यारोमा परेका नेपालीहरूको सुरक्षामा लाग्न ढाका स्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ। मन्त्री डाक्टर राणाले ढाका स्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिँदै आवश्यक सुरक्षा तथा सहयोगमा लाग्न निर्देशन दिनुभएको हो। त्यस अवसरमा बंगलादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराउनु भएको थियो। मन्त्री डाक्टर राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिनुभएको छ। यसैबीच बंगलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कड़ाई गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढ़ाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ़न सक्नेतर्फ सचेत रहँदै सीमा क्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढ़ाइएको हो। केन्द्रीय सुरक्षा समितिको बैठकको निर्देशन बमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढ़ाएर सुरक्षालाई मजबूत बनाउन र परिस्थितिको मूल्यांकन सहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदहरूले मुलुकको हवाई सुरक्षाबारे छलफल गर्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हवाई सुरक्षासँग जोड़िएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसदबाट अगाडि बढ़ाउने लगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईले जानकारी दिनुभयो। भेटमा प्रधानमन्त्री र कांग्रेस नेताबीच हवाई सुरक्षा प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै पर्यटन विकास र प्रवर्धन लगायत विषयमा छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका लागि अथक संघर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनु भएको छ। प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग हिजो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले त्याग र संघर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मीडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा काउन्सिलका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नयाँ मीडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कौडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कडेललाई दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका 23 सांसदले विश्वासको मत दिएसँगै उहाँले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो। मुख्यमन्त्री कडेलको पक्षमा 23 मत परेको छ भने विपक्षमा 14 मत परेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले यही साथ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कडेलले दोस्रो पटक विश्वासको मत लिनु भएको हो। सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कांग्रेस पदाधिकारीहरूको बैठकले यही साउन 23 गते बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि एजेण्डाका बारेमा छलफल गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा हिजो बसेको पदाधिकारी बैठकमा देशको परिस्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडि बढ़ाउने विषयमा छलफल भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो। यसै गरी बैठकमा विदेश स्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने विभाग निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री यादवले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न 37 केन्द्रीय विभाग गठन गर्नु भएको छ। उहाँले हिजो केन्द्रीय सदस्यलाई विभिन्न विभागको संयोजक तोक्नु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामाझ अझ अधिकार सम्पन्न गर्ने गरी संविधान संशोधन गर्न सकिने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो बेलुकी संचारकर्मीसँग कुरा गर्दै उहाँले जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धिमा टेकेर उत्पीड़ित जाति क्षेत्र र समुदायलाई अझ बढ़ी अधिकार सम्पन्न बनाउने गरी संविधान संशोधन गर्न सकिने प्रश्न पार्नुभयो। प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका अध्यक्ष दाहालले प्रतिनिधि सभा र लेखा समिति यस सम्बन्धमा आफ्ना सांसदहरूले सशक्त रूपमा कुरा राखेको जानकारी गराउनुभयो। गृहमन्त्री रमेश लेखकले बाढ़ी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 24 बैठकमा गृहमन्त्री लेखकले महोत्तरी बाँके कास्की संखुवासभा कञ्चनपुर भोजपुर चितवन लगायतका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय खोज्न निर्देशन दिनुभएको हो। आजदेखि मनसून पुनः सक्रिय हुने जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो मनसून विशेष बुलेटिन सार्वजनिक गर्दै विभागले आज र भोलि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा अधिक वर्षा हुने जनाएको छ। रातिको समयमा मनसून बढ़ी सक्रिय भए अधिक वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन पनि सबैलाई विभागले अनुरोध गरेको छ। जिल्लागत मनसूनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ पाँच थर सङ्खुवासभा तेह्र थुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा चितोन सिन्धुपाल्चोक धादिङ नुवाकोट र दोलखा रहेका छन्। वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी बागलुङ कास्की पर्वत स्याङ्जा तनहु नवलपरासी पूर्व लमजुङ गोर्खा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु रूपन्देही पाल्पा गुल्मी नवलपरासी पश्चिम मादाङ बाँके बर्दिया प्युठान अर्घाखाँची रहेका छन्। सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुर डडेलधुरा डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्ने बताउनु भएको छ। नेपाली कांग्रेस तनहुद्वारा हिजो बीपी स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले त्यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सम्मतिले स्वीकृत गरेको हो। यस्तै हिजोको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 दफा 42 बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनमा पेश भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले मन्त्री परिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 दफा 42 बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुभयो। यसअघि हिजोको बैठकमा सांसदहरूले देशको अर्थतन्त्र संविधान संशोधन ट्रंक लाइन र डेडिकेटेड लाइनमा देखिएको समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ़ने सम्भावना देखिएको बताउनुभयो। सांसद महतले खुकुलो मौद्रिक नीति र कांग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिन सक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिनमा बढ़दै जाने देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले संविधान संशोधनको विषयलाई प्रतिगमन देख्न नहुने भन्दै संविधानले उल्लेख गरेको समाजवादको लक्ष्य हासिल गर्न कानून निर्माण र सुधार गरेर अगाडि बढ़नेतर्फ सबैको ध्यान जानु जरूरी रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले कांग्रेस र एमाले निर्वाचन प्रणालीमा संशोधन गरेर दुई दलीय प्रणाली लागू गर्ने संहितामा संशोधन गरेर स्थानीय तह घटाउने प्रदेशलाई कमजोर बनाउने र केन्द्रको अधिकार बढ़ाउन खोजेको आरोप लगाउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 29 गते मंगलबार दिनको 1 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक साउन 31 गते बिहीबार सभा 1 बजे बस्नेछ। पोखरादेखि नजिकै रहेको माछापुछ्रे नमूना पदमार्ग पूर्वाधार विकास र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
माछापुच्छ्रे नमूना पदमार्ग विकास भएको दुई दशक पुग्यो तर खास पर्यटकको पचाव नभएपछि अहिले ग्रेट माछापुच्छ्रे पदमार्गको नाममा घाचो खुमै डाँडा नयाँ पदमार्ग विस्तार भएको छ। ग्रेट माछापुच्छ्रे पदमार्ग हुँदै खुमै डाँडा पुग्ने पर्यटक बढे पनि माथिल्लो डाँडा कोर्चा भने ओझेलमा परेको ग्रेट माछापुच्छ्रे पदमार्ग समितिका कोषाध्यक्ष नारायण गुरुङ बताउनुहुन्छ। पोखराको हरिचोकदेखि 1.5 घण्टाको सवारी यात्रामा पुगिन्छ माछापुच्छ्रे गाउँपालिकाको इमुगाउँबाट शुरू हुन्छ माछापुच्छ्रे नमुना पदमार्गको असली पदयात्रा। एक दिनमै 3,682 मिटर उचाइमा रहेको कोर्चा पुग्न सकिन्छ। यो पदमार्गले पर्यटकको मन लोभ्याउँछ। मोरङको पुरानो भैँसीगोठ हुँदै गण्डकी प्रदेशकै अग्लो दावी गरिएको आलङ्गे झरनाको दृश्यले नलोभिने सायद होला। इमुबाट उकालो चढेपछि 11 घण्टामै कोर्चा पुग्न सकिन्छ। कोर्चाबाट अन्नपूर्ण प्रथम, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, अन्नपूर्ण साउथ, गन्धर्व, बुद्ध मर्दिर लगायत 20 वटा हिमालका चुचुरा हेर्न पाउने पर्यटन व्यवसाय रेशम अधिकारी बताउनुहुन्छ।
जहिले पनि पदयात्रा तय गर्दाखेरि स्थानीय तवरले पदयात्रा शुरू गरियो भने पक्कै पनि त्यहाँ के छ किनभन्दा स्थानीय कल्चर, स्थानीय वेशभूषा, पुरानो गाउँहरू।
2058-59 सालमा यो पदमार्गको पहिचान भए पनि प्रचार प्रसार हुन सकेको छैन। प्रचार प्रसार नहुँदा पूर्वाधारको अभाव छ। यति बेला माछापुच्छ्रे नमुना पदमार्गको प्रवर्धनमा स्थानीय पर्यटन व्यवसायले पूर्वाधार विकास र प्रचार प्रसार गर्दै पर्यटक भेट्टाउन कसिएको माछापुच्छ्रे नमुना पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार तामाङ बताउनुहुन्छ।
अलिकति ओझेलमा परेको ट्रेक हो है। यहाँबाट अति सुन्दर दृश्यहरू देख्ने ठाउँ हुँदा हुँदा पनि हामी अलिकति पछि परेको मार्दी टुट र खुमाई ट्रेक दुइटै माछापुच्छ्रे गाउँपालिका अन्तर्गतै वारी पारी हो।
2079 को चैतमा माछापुच्छ्रे गाउँपालिकाको 16 कार्यपालिकाको बैठक खुमै डाँडामा बस्यो। खुमैको प्रवर्धनमा जुटेको गाउँपालिकाले पदमार्ग र कोर्चाको विषयमा त्यति चासो दिएको छैन। खुमै डाँडा पुग्ने धेरै पर्यटक कोर्चा पुग्दैनन्। खुमै डाँडा पुगेका पर्यटकलाई कोर्चा हुँदै इमु झार्न सक्ने हो भने एक दिन भए पनि बसाई लम्ब्याउन सकिन्छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
राष्ट्रिय सभाका सांसदहरूले बाल बालिका सहितको सहभागितामा बाल बालिका सम्बन्धी ऐन बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको हिजो बसेको बैठकमा सांसदहरूले बाल बालिकाको विकास र संरक्षणमा स्थानीय तहहरूले आफै नीति निर्माण गरेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले पदबाट राजीनामा दिनुभई भारत पलायन हुनुभएको छ। सरकार विरोधी प्रदर्शनका क्रममा सयौं मानिस मारिएपछि प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। आइतबार 90 भन्दा बढ़ी प्रदर्शनकारीको मृत्यु भएपछि कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू प्रधानमन्त्री भवन प्रवेश गरेका थिए। सरकारी जागिरमा कायम सरकारी कोटाको विरोधमा विद्यार्थीहरूले गत जुलाईबाट प्रदर्शन शुरू गरेका थिए तर त्यही प्रदर्शन 2 दशकसम्म सत्तामा रहेका हसीनाको राजीनामा माग गर्दै उग्र भएको थियो। बीबीसीले प्रधानमन्त्री हसीना आफ्ना परिवारसहित छिमेकी देश भारतको त्रिपुरा राज्यतर्फ प्रस्थान गरेको बताएको छ। हसीना पलायन हुनुभएपछि बंगलादेशका सेना प्रमुखले अब नयाँ अन्तरिम सरकार गठन गरिने बताउनुभयो। नयाँ सरकार गठनका लागि सेना प्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल जारी राखेको छ। इजरायली सेनाले गत 24 घण्टामा गाजा क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 40 जनाको मृत्यु भएको छ। गत अक्टोबर 7 हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको युद्धका क्रममा कम्तीमा 39,623 प्यालेस्टिनीको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
पूर्व अर्थमन्त्री एवं नेपाली कंग्रेसका नेता डाक्टर प्रकाशन मतले केही कम्पनीका शेयर मूल्य अस्वाभाविक रूपमा बढ़ेको देखिएकोले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमाशी भएको बारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्नुहुँदै डाक्टर महतले अहिले पूँजी बजारको वृद्धिलाई स्वाभाविक रूपमा लिन नसकिने बताउनु भएको हो। त्यहाँ केही चलखेलको सम्भावना प्रशस्त देखिएका छन्। उहाँले भन्नुभयो कतिपय संस्थाको जसरी शेयर मूल्य बढ़ेको छ त्यो स्वाभाविक देखिँदैन। यतातर्फ सरकार र नियामकको ध्यान जान जरूरी छ, पूर्व अर्थमन्त्रीले भन्नुभयो। नेपाल राष्ट्र बैंकले ल्याएको पछिल्लो मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याउने उहाँको भनाइ थियो। सार्वजनिक वित्त व्यवस्थापन र बजेट प्रणालीमा अनुशासन आवश्यक रहेकोमा पूर्व अर्थमन्त्री महतले जोड़ दिनुभयो। संघ सरकारबाट 3 करोड़ भन्दा तलका आयोजनालाई बजेट विनियोजन नगर्ने कार्यविधि बनेकोमा अघिल्लो सरकारले साना आयोजनामा पनि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर आर्थिक अनुशासन उल्लंघन गरेको पूर्व अर्थमन्त्री महतले बताउनुभयो। साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 1.47% वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 40.76 अंकले बढ़ेर 2796.38 बिन्दुमा कायम भएको छ। सोमबार 326 कम्पनीहरूका 4,97,76,730 किता शेयरहरू 21,86,49,92,000 रूपियाँमा किनबेच भएका छन्। सोमबार 8 कम्पनीहरूको शेयर मूल्य 10% बढ़ेर सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने सोमबार नकारात्मक सर्किट लागेको छ। यस दिन कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। बागलुङको उच्च भागमा पाइने स्वादिष्ट आलु सिस्नो र जंगलमा पाइने बाकोलाई ब्रान्डिङ गर्न थालिएको छ। त्यहाँको जैमिनी नगरपालिका 3 उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो। जंगलमा खेर गइरहेको बाकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रताल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने लेबलिङ र प्याकिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ। उक्त संस्थाले गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी दर्ता गरेर अर्ग्यानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिनुभयो। अहिले उत्पादन भइरहेको आलु चिप्स सिस्नोको धुलो र बाकोको गुन्द्रुक बागलुङ बजार सहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा सोमबारको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड निर्माण भएको हो। सोमबार छाप भएको सुन प्रतितोला 1,50,000 रूपियाँमा कारोबार भएको छ। आइतबार छाप भएको सुन प्रतितोला 1,49,700 कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छाप भएको सुन प्रतितोला 300 वृद्धि भएको हो। आइतबार प्रतितोला 1,49,200 कारोबार भएको छाप नभएको सुन सोमबार भने 1,49,500 रूपियाँमा कारोबार भएको छ। कास्की जिल्लामा गत एक वर्षको अवधिमा 649 नयाँ उद्योगहरू दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योग मध्ये लघु उद्योग 13 र साना 636 रहेका छन्। नयाँ उद्योगमा 1,91,84,52,000 लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काभा महिला नेसन्स लीगमा नेपालले सोमबार माल्दिप्सलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमी फाइनल पुगिसकेको नेपाल लीगको उपविजेता बनेको छ। 4 खेलमा 3 जित र 1 हारको नतिजामा 9 अंकसहित नेपाल लीगमा दोस्रो भएको हो। अब नेपालले सेमी फाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमी फाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सोमबार भएको लीग चरणको अन्तिम खेलमा नेपालले माल्दिप्सलाई 3-0 सोझो सेटमा हराएको थियो। अर्को खेलमा भारतले श्रीलंकालाई 3-0 सेटमा हराएको थियो। तेस्रो जितसँगै भारत 10 अंकसहित शीर्ष स्थानमा रहन सफल भयो। 9 अंकसहित नेपाल दोस्रो, 7 अंकसहित इरान तेस्रो भयो। श्रीलंका 4 अंक जोडेर चौथो हुँदा अंकविहीन माल्दिप्स 5 हुँदै लीग चरणबाटै बाहिरियो। मंगलबार दिउँसो 3 बजे शुरू पहिलो सेमी फाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। दोस्रो सेमी फाइनलमा नेपाल र इरान बीच प्रतिस्पर्धा हुनेछ। लीग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टोलीलाई रहनेछ। थाइल्याण्डमा भएको विश्व हफकिडो च्याम्पियनशीपमा नेपालले समान 2 रजत र काँस्य पदक जितेको छ। साउन 17 20 गतेसम्म भएको प्रतियोगितामा नेपालले मेघमा गुरूङ र चन्द्र बहादुर भोराले रजत तथा राजेन्द्र तामाङ र इमा थापाले काँस्य पदक जिते। संकटा क्लबले ललित स्मृति एन्फा यु 18 युथ लीगमा सोमबार जाउलाखेल युथ क्लब विरूद्ध 2-0 जित निकालेको छ। दोस्रो जितसँगै संकटाले 7 खेलमा 9 अंक जोडेको छ। चौथो पराजय बिहोरेको जाउलाखेलको समान खेलबाट 5 अंक छ। सातो बाटो स्थित इन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन सबिन कुमार, लुङ्गेली मगर र दिवस राईले गोल गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रहे सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:30 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बंगलादेशमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न बंगलादेश स्थित नेपाली दूतावासलाई परराष्ट्र मन्त्री आरजू राणाको निर्देशन। बंगलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालको सुरक्षा व्यवस्थामा कड़ाई। आजदेखि मनसून पुनः सक्रिय हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र बंगलादेशका प्रधानमन्त्री शेख हसीनाद्वारा राजीनामा, अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।